यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा बिहान आएको बाढ़ीको पछिल्लो बहाव अहिले चितवन आइपुग्दा घटेको छ। त्रिशुली नदी हुँदै बिहान 7 बजे बाढ़ी मुगलिन कटेको थियो। बाढ़ी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सचित कर्मचार्यका अनुसार त्रिशुलीमा पानीको बहाव बाढ़ी आउनु अघिको भन्दा 3 देखि 3.5 मिटर बढ़ेको छ। आजको बाढ़ी नारायणीमा मिसिएपछि 2 देखि 2.5 मिटर बहाव बढ़ने उहाँको अनुमान छ। नारायणी नदीको देवघाट मापन केन्द्रमा बाढ़ी आउनु पूर्वको बहाव 6 मिटर रहेको र सो स्थानमा पानीको बहाव 9 मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो। यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ़ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उहाँले आग्रह गर्नुभयो। यसैबीच पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि सो राजमार्ग अवरूद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुभाष भट्टले जानकारी दिनुभयो। सड़क भाँसिएपछि चितवन तर्फबाट पृथ्वी राजमार्गतर्फ गुड्ने सवारी साधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उहाँले जानकारी दिनुभयो। यसअघि भोटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर फैलिएसँगै बिहान 4 बजेपछि रोकिएको सड़क 7 बजेदेखि खुलेकोमा अहिले पुनः सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो। बाढ़ी पहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात सेवा प्रभावित भएको छ। सड़क विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सड़क अवरूद्ध छन्। नुवाकोटको शिवपुरी गाउँपालिका 5 घडेरी खोला क्षेत्रमा टोखा छहरी सड़क खण्ड पहिरोका कारण प्रभावित छ भने मकवानपुरको हेटौडा टिंगन बागमती ललितपुर सड़क खण्डमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लगातारको वर्षा बाढ़ी तथा पहिरोका कारण सड़कमा जुनसुकै बेला अवरोध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सड़कको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। भोटेकोशी बाढ़ीग्रस्त रसुवा नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकोले उद्धार कार्य प्रभावित हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना छ। विभागका मौसमविद डेभिड ढकालले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ। दिउँसोपछि रसुवा नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने 1-2 स्थानमा भारी वर्षा हुन सक्छ। अपरान्न 4 बजेपछि भने खोज तथा उद्धारको लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको उहाँले बताउनुभयो। विभागका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यसैबीच विज्ञहरूले भोटेकोशी तथा त्रिशुली नदी क्षेत्रमा बाढ़ीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावना समेत रहेकाले थप वर्षाका कारण राहत उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 724 जनाको शव फेला परेको छ। रसुवामा 13, नुवाकोटमा 47, धादिङमा 49, चितवनमा 258, गोर्खामा 58, तनहुमा 36, नवलपरासी पूर्वमा 184 र नवलपरासी पश्चिममा 79 गरी जम्मा 724 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको भरतपुर 1 स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्न थालिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमीन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिसलिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 भन्दा धेरै शव फेला परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढ़ी प्रभावित नागरिकका साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनु भएको छ। सरकारले बाढ़ीका कारण रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढ़ी लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढ़ाएको छ। भटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनका टनेल रेस्क्यू टीम समेत परिचालन गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ अब एकैछिन विज्ञापन।
जाने मम्मी चाइना जाने दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। यसैगरी चीनबाट पनि बाढ़ी पीड़ितका लागि सहायता सामग्री नेपाल आइपुगेको छ। र किपको बाहिरी इलाकामा रहेको आवासीय क्षेत्र नजिकै युक्रेनी सेनाको लागि हतियार भण्डारण गर्ने डिपोमा रूसी ड्रोन आक्रमण भएपछि 37 जनाको मृत्यु भएको छ। 400 जनालाई सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रपति भोलोदोमिर जेनेस्कीले हमलाका कारण गोला, माइन र ड्रोनहरू विस्फोट भएको बताउनुभयो। पछिल्लो समय किप नजिकै हतियार डिपोमा आक्रमण भएको यो दोस्रो घटना हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।